तपाईं SBS नेपालीको साथमा हुनुहुन्छ।
SBS नेपाली SBS साउथ एशियनमा।
नमस्ते, SBS नेपाली पोडकास्टको यो अर्को अङ्कमा तपाईँलाई स्वागत छ। श्रोताहरू, संयुक्त राष्ट्र अमेरिकाले पछिल्लो समय विभिन्न देशहरूलाई ट्यारिफ अर्थात् आयातमा लगाउने शुल्कमा व्यापक फेरबदल गरेको छ। यसले विश्व बजार नै तरङ्गित हुन पुगेको छ र नेपाल पनि त्यसबाट अछुट भने रहन सकेन। नेपाली व्यवसायीहरूले भने यसबाट नेपालले तुलनात्मक लाभ लिन सक्ने सम्भावना भएको बताएका छन्। यही विषयमा नेपाल संवाददाता प्रयास दुलालले नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेसँग गर्नुभएको कुराकानी सुनौ अबको प्रस्तुतिमा। र हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौं कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्।
अमेरिकी राष्ट्रपतिले एकपछि अर्को भन्सार दरबन्दी सार्वजनिक गरिरहेका छन्, यसलाई कसरी हेर्नु भएको छ?
यो जुन अमेरिकी राष्ट्रपतिले चाहिँ अप्रिलको 2 एउटा चाहिँ रेसिप्रोकल ट्यारिफ जस्तालाई त्यस्तै भन्ने खालको चाहिँ नियम चाहिँ लगाउनु हो, त्यो चाहिँ वास्तवमा अमेरिकी मुलुकलाई जसरी चाहिँ अरू मुलुकले ट्यारिफ लगाइरहेको छ त्यही हिसाबको अरूलाई नै गर्ने भन्ने चाहिँ बुझिएको छ। र त्यसमा चाहिँ नेपालबाट चाहिँ टोटलमा अमेरिकाको जुन वस्तुहरू आयात गर्छ अमेरिकाले, त्यो आयात गरेको वस्तुमा जम्मा 0.020% मात्रै हिस्सा नेपालको छ। र नेपाल एकदमै कम चाहिँ आयात गर्ने हो, अमेरिकाबाटमा चाहिँ नेपाली वस्तु एकदमै कम आयात गर्ने लिस्टमा पर्छ। र त्यो प्रायोरिटी भएर पनि चाहिँ जुन उहाँहरूले रेसिप्रोकल ट्यारिफ चाहिँ लगाउनु भएको छ, वास्तवमा लङ टर्ममा त अमेरिकाको हितमै होला, उहाँहरूले केही अध्ययन अनुसन्धान गरेर नै गर्नुभएको होला। अब त्यसलाई ठ्याक्कै चाहिँ त्यसले के हुन्छ भनेर उनीहरूको चिज चाहिँ हामीले भन्नु त मिलेन, तर कम्पिटेटिभली जुन अरू मुलुकले हामीलाई लगाइराखेको छ त्यसले नेपालको चाहिँ अर्थतन्त्रमा त्यो के गरी 9 अप्रिलमा फेरि अर्को स्टेटमेन्ट आएको छ, त्यो स्टेटमेन्टले चाहिँ 3 महिनासम्म नेगोसिएसन टाइम दिने भन्ने हिसाबले चाहिँ कुराहरू भएको छ। यदि चाहिँ त्यो के अरे 3 महिना पनि चाहिँ नेगोसिएसन नभएर पुरानै लागु भयो अथवा त्यसलाई चाहिँ केही मात्रै संशोधन गरेर लागु भयो भने पनि नेपाललाई पनि बढाउनु त बढाएकै छ, नबढाएको होइन, लागिराखेकोमा थप 10% बढाएको छ, अरू मुलुकलाई त्योभन्दा धेरै बढाएको भएर चाहिँ त्यसले चाहिँ नेपालको चाहिँ हितै हुन्छ र नेपालको वस्तुहरू निर्यात गर्नलाई अझै बाटोहरू खुल्छ जस्तो लाग्छ।
अझ यसमा भन्दाखेरि यसको नेपालमा के कस्तो प्रभावहरू चाहिँ पर्न सक्छ?
नेपालमा त अब यो जुन विशेष गरी जुन हामी चाहिँ पस्मिना, तयारी पोसाक, गलैँचा, त्यसै गरी छुर्पी पनि हाम्रो एक्सपोर्ट हुन्छ, त्यसै गरी चाहिँ फेल्ट उनीजन्य फेल्टको चाहिँ निर्यात बढी हुन्छ, हस्तकलाका सामानहरू निर्यात बढी हुन्छ, त्यसको चाहिँ अब अन्त भइराखेको काम यता डाइभर्ट हुने हो। किनभने यो कम्बोडियामा 49% ट्यारिफ एडिसनल लगाएको छ, चाइनाको त धेरै बढी छ, त्यसै गरी भियतनाममा त्यसै गरी 46% छ, बङ्गलादेशमै हेर्दाखेरि 37% छ, इन्डियामै हेर्दा 26% छ, इन्डोनेसियामा 32% छ, युरोपियन मुलुकहरूमा पनि बढाएको छ, मादागास्कर भन्नेबाट पनि चाहिँ सामान निर्यात हुन्छ, त्यहाँ 47% छ, लाओसमा 48% छ, भनेपछि त नेपालमा 10% मात्रै हुँदाखेरि त्यहीँ भएका अन्य मुलुकमा गएका लगानीहरू, अन्य मुलुकबाट चाहिँ निर्यात भइरहेका वस्तुहरू नेपालबाट चाहिँ निर्यातको प्रबल सम्भावना हुन्छ, त्यही नै हो।
अब यसका लागि सरकारको तयारी चाहिँ के हुनुपर्छ?
अब गभर्मेन्टको तयारी भनेको त यसलाई चाहिँ विशेष चाहिँ रूपमा हेरेर यसलाई चाहिँ इन्फ्रास्ट्रक्चर डेभलपमेन्टदेखि होइन, यो चाहिँ पुँजी परिचालनदेखि, किनभने भोलि यता अवसर त आउला तर नेपालको व्यवसायहरू अलिकति खुम्चिरहेको अवस्थामा तुरुन्तै चाहिँ पुँजी परिचालन गर्न सक्ने अवस्थामा नहुन सक्छ। त्यो भइसकेपछि चाहिँ पुँजीको परिचालन गरिदिनु पऱ्यो, राज्यसँग त पैसा छ, त्यसलाई सस्तो ब्याज दरमा हुन्छ कि जुन चाहिँ विकास साझेदारहरूसँग चाहिँ सस्तो ब्याजमा पैसा ग्रहण गरेर निर्यात प्रबन्धनलाई हुन्छ कि होइन, विभिन्न खालको इन्सेन्टिभहरू दिएर इन्फ्रास्ट्रक्चर डेभलपमेन्टदेखि लिएर बाटोघाटोको सुविधादेखि लिएर हामीसँग प्रचुर सम्भावना भएका जुन चाहिँ हामीसँग र मेटेरियलहरू छ, हाम्रो दूरदराजमा प्लान्ट बेस्ड फाइबरहरू, अल्लो, हेम्प, केतुके, ब्याम्बो लगायतका चिजहरूलाई पनि चाहिँ फाइबरमा परिणत गर्ने र त्यस्ता वस्तुहरूलाई पनि चाहिँ अब हाम्रो जडीबुटी नै भयो, ती वस्तुहरूलाई नि प्रशोधन र निर्यात गर्नलाई के गर्न सकिन्छ भन्ने खालको विशेष किसिमको निर्यात प्याकेजै ल्याएर चाहिँ सरकारले काम गर्नुपर्ने हुन्छ।
अब कुरा गरौँ निजी क्षेत्रले चाहिँ के कस्तो तयारी गर्नुपर्ने देख्नु भएको छ?
निजी क्षेत्रले गर्ने त अब गभर्मेन्टसँग लबिङै गर्ने हो, त्यो पनि भइराखेको छ। कस्टमरहरू आउँदाखेरि उनीहरूलाई चाहिँ हाम्रो देशमा सुविधा छ भनेर पोजिटिभ फिडब्याक दिने त्यो पनि काम भइरहेको छ होइन, त्यही विभिन्न किसिमको कामहरू हामीले चरणबद्ध रूपमा चाहिँ गरिराखेकै छौँ त्यो चाहिँ। त्यसै गरी विशेष गरेर चाहिँ पोलिसीमा हाम्रो पोलिसीमा कहाँ कहाँ समस्या छ, निर्यात गर्नको लागि, उत्पादन गर्नको लागि हाम्रो र मेटेरियल ल्याउनलाई एउटा कानुनले अर्को कानुनलाई काटिरहेको हुन्छ, त्यस्तो किसिमको पनि परिवर्तन गर्नको लागि निजी क्षेत्र लागिरहेको छ। र इन्फ्रास्ट्रक्चर अब विदेशी लगानीहरू जुन चाहिँ यो ट्यारिफकै एउटा चाहिँ उद्घोष भयो, अमेरिकाबाट उद्घोष भइसकेपछि विभिन्न मुलुकमा चाहिँ जुन व्यवसायीहरू यहाँ आकर्षित भएर चाहिँ आउनु पनि भएको थियो, उहाँहरू गर्दाखेरि उहाँहरूको चाहिँ विभिन्न कन्सर्नहरू छ ती सबै चाहिँ समाधान हुने गरी हामीले चाहिँ प्याकेज बनाएर सरकारलाई पनि र निजी क्षेत्र दुइटै मिलेर त्यसलाई चाहिँ काम गर्न सकिन्छ भनेर काम अगाडि बढाएको छौँ। र अहिले चाहिँ त्यो जुन चाहिँ 90 दिनको होल्डिङ भएर ती बायरहरू जुन चाहिँ उद्योग सञ्चालन गर्न सक्थ्यो, जो चाहिँ बायरको रूपमा ग्राहकको रूपमा यहाँ सामान खरिद गर्ने चाहिँ कुराहरू गर्न आउनु भएको थियो, उहाँहरू पनि होल्डमा भएको र तर सम्पर्कमा रहिरहेको चाहिँ मैले भन्न चाहेँ। र त्यो चाहिँ समग्रमा चाहिँ गर्ने चाहिँ नियम बनाउने त सरकारले हो र काम गर्ने भनेर चाहिँ निजी क्षेत्रले नै हो। त्यो निजी क्षेत्रले हर सम्भव प्रयास गरेर चाहिँ काम गर्नको लागि चाहिँ अगाडि बढ्छ। SBS
साउथ एसियन श्रोताहरू, यो कुराकानी जारी रहनेछ पडकास्टमा यो छोटो विश्रामपछि।
तर हरेक दिन जसो नीति परिवर्तन भइरहेकाले यो दिगो अवसर हुन सक्ला नेपालको लागि?
अब यस्तो छ, यसमा दिगो हुने र नहुने भन्दा दिगो नहुँदा पनि एउटा कम्पनीले चाहिँ आएर इन्भेस्टमेन्ट गर्यो अथवा यहाँ चाहिँ इन्फ्रास्ट्रक्चर बनायो भने उद्योग हुने स्थापना भएपछि सार्नलाई धेरै गाह्रो कुरा हो। त्यही भएर हामीलाई चाहिँ छोटो समय रह्यो, 2-3 वर्षलाई मात्रै अवसर आयो भने पनि 2-3 वर्षमा धेरै उद्योगहरू लाग्न सक्छ, धेरै निर्यातहरू बढ्न सक्छ। र त्यो लागिसकेको उद्योगलाई चाहिँ जोगाउने चाहिँ सरकारको जिम्मेवारी हो। भोलि उताको नियम परिवर्तन भयो भने यहाँबाट सस्टेन गराएर चाहिँ जसरी बङ्गलादेशले चाहिँ हामीले गर्न सकेनौँ, बङ्गलादेशले तत्कालीन समयमा 2004-05 चाहिँ जुन चाहिँ कानुन परिवर्तन गरेर उद्योगीहरूलाई चाहिँ एक तयारी पोसाकका उद्योगीहरूलाई एकदमै सेभ गरेर चाहिँ उनीहरूले अहिले चाहिँ राज्यको सबैभन्दा निर्यातबाट हुने अंशको चाहिँ 80% कि 83% त गार्मेन्टले मात्रै गर्छ। त्यो किसिमको चाहिँ नियमलाई लगाएर उनीहरूले इन्सेन्टिभहरू नगद अनुदानै 26% दिएर होइन त्यसरी उद्योगहरू बचाएको छ, त्यस्तै मोडलमा जानुपर्ने हुन्छ। सुरुमा त लगानी आउनु पऱ्यो, लगानी आइसकी लगानी भने तुरन्तै एक दिनमा फर्किँदैन कि, त्यो लगानी भएपछि अन्य भयो भने त्यो चलिरहेको हुन्छ, त्यसलाई सेभ गर्ने चाहिँ जिम्मेवारी चाहिँ सरकारको हो। त्यो हिसाबले चाहिँ केही त उद्योग बाहिर जान सक्छ, नियम परिवर्तन कानुन परिवर्तन अमेरिकाको अथवा अरू मुलुकको भइरहँदाखेरि यहाँबाट अर्को मुलुकलाई सस्तो पर्ने हुनसक्छ, अफ्रिकातिर सस्तो पर्ने हुनसक्छ, त्यसै गरी चाहिँ फेरि इन्डियामै सस्तो पर्ने अथवा त्यही भियतनाममै सस्तो पर्ने हुनसक्छ। तर नेपालमा लगानी भएर इन्भेस्ट भइसकेको चिज चाहिँ त्यसलाई चाहिँ सेफ गर्नुपर्छ र त्यो गऱ्यो भने कन्टिन्यूमा थप लगानी नआए पनि बाघा इन्फ्रास्ट्रक्चरबाट चाहिँ कामहरू भइरहन्छ।
र श्रोतावृन्द, नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पशुपति देव पाण्डेसँग कुराकानी गर्दै हुनुहुन्थ्यो नेपाल संवाददाता प्रयास दुलाल। र हामी तपाईँहरूलाई फेरि पनि जानकारी गराउन चाहन्छौ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन्। यी जस्तै हाम्रा अन्य पडकास्टहरू सुन्नका लागि अनलाइनमा SBS नेपाली पडकास्ट भनी खोजेर तपाईँले पडकास्ट सुन्न रुचाउने प्लेटफर्ममा हामीलाई फलो गर्नुहोस् वा हाम्रो वेब पेज sbs.com.au/nepali जानुहोस्।
अनलाइन र सोशलमा थप सामग्रीहरू पाउनुहोस्, sbs.com.au/nepalima जानुहोस् वा फेसबुकमा SBS नेपालीलाई फलो गर्नुहोस्।
लाइक, शेयर र कमेन्ट गर्नुहोस्। SBS नेपालीलाई फेसबुकमा साथ दिनुहोस्।